नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रमका सम्पूर्ण आदरणीय श्रोतामा नीति अनुसन्धान प्रतिष्ठान हार्दिक स्वागत अभिवादन गर्दछ। सदाको बुधबार झैं हामी नीति अनुसन्धान अध्ययनका विविध विषय वस्तु यहाँ समक्ष पस्कन आइपुगेका छौ। अबको 15 मिनट हामी समक्ष रहनुहोला। यो हाम्रो 56 श्रृंखला हो। यो श्रृंखला लगायत हाम्रा अन्य पुराना श्रृंखलाहरू यहाँहरूले हाम्रो वेबसाइट www.pri.gov.np मा गएर सुन्न र डाउनलोड गर्न पनि सक्नुहुनेछ। आजको कार्यक्रममा हामी जानकारी र सार्वजनिक लगानीको वैकल्पिक स्रोतको भ्यालु क्याप्चर, सम्भावना र चुनौती विषयक सार्वजनिक नीति सम्वाद कार्यक्रमको सार संक्षेप लिएर आएका छौं। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको आरम्भ यो जानकारीबाट।
नीति अनुसन्धान प्रतिष्ठानलाई नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति 2076 कार्यान्वयन गर्न तयार गरिएको रणनैतिक कार्ययोजना 2077 मस्यौदा प्राप्त भएको छ। जुन मस्यौदालाई हामीले हाम्रो वेबसाइट www.pri.gov.np मा राखेका छौं। यो मस्यौदाको अध्ययन गरी राय सुझाव पठाउन नीति अनुसन्धान प्रतिष्ठान बौद्धिक पाठकहरूसँग हार्दिक अनुरोध गर्दछ। हामीलाई राय सुझाव info@pri.gov.np वा dkhadka@pri.gov.np मा पठाउनु पर्नेछ।
जानकारी पछि अब प्रस्तुत गर्दछौ सार्वजनिक लगानीको वैकल्पिक स्रोतको भ्यालु क्याप्चर, सम्भावना र चुनौती विषयक सार्वजनिक नीति सम्वादको सार संक्षेप।
सार्वजनिक लगानीको लागि सरकारले अहिले पनि कर, आन्तरिक ऋण, बाह्य सहायता तथा ऋण अनुदान जस्ता विविध स्रोतमा भर परिरहनु परेको छ। हामी सड़क, जलविद्युत जस्ता अनगिन्ती योजना आयोजना बनाउँछौ, कल्पना गर्छौं, तर रकमको जो मुख्य समस्याको रूपमा देखा पर्दछ। सरकारको चालू खर्च विकास खर्च अथवा भनौं विकास बजेट भन्दा निकै बढ़ी छ। सरकारले चाहँदा चाहँदै पनि पूर्वाधार निर्माणको लागि पर्याप्त लगानी गर्न सकेको छैन, गर्न सक्ने अवस्था पनि छैन। त्यसो भए लगानीको वैकल्पिक उपाय के हुन सक्ला त? यो प्रश्न बारम्बार उब्जिरहेको बेला नीति अनुसन्धान प्रतिष्ठानले हालै काठमाडौँमा शहरी विकास विज्ञ, पूर्वाधार निर्माण विज्ञ, योजनाकारहरू, उच्च पदस्थ राष्ट्र सेवकहरू, अर्थविद, निजी क्षेत्रका सफल उद्यमीलाई भेला गरी सार्वजनिक लगानीको वैकल्पिक स्रोतको भ्यालु क्याप्चर, सम्भावना र चुनौती विषयक नीति सम्वाद कार्यक्रमको आयोजना गर्यो। भ्यालु क्याप्चर सोझो अर्थमा भन्दा मूल्यलाई समात्नु अर्थात मूल्यको अभिवृद्धि गर्नु भन्ने बुझिन्छ। जस्तै कतै बाटो नभएको जग्गामा सरकारले जग्गा एकीकृत गरी बाटो, अझ भनौं एकीकृत गरेको जग्गाबाट राजमार्ग लिएर गयो। पहिला त्यो जग्गाको मूल्य प्रतिरोपणी 2,00,000 रूपियाँ पर्थ्यो भने राजमार्ग गएपछि, विद्युतीकरण भएपछि त्यो जग्गाको भाव अब 10 गुणाले बढ़यो भने प्रतिरोपणी 20,00,000 रूपियाँ पर्ने भयो। मानिलिउ त्यहाँ तपाईँको 5 रोपनी जग्गा थियो, राजमार्ग बन्नुभन्दा अगाडि तपाईँको जग्गाको मूल्य 10,00,000 रूपियाँ पर्थ्यो। राजमार्ग बनेपछि तपाईँको जग्गाको 1 करोड़ आउने भयो। तपाईँलाई सरकारले यस बापत कि त व्यवस्थित 50-70% जग्गा फिर्ता गर्ने भयो, होइन तपाईँ जग्गा बेच्न चाहनुहुन्छ भने सरकारले तपाईँलाई 50-70,00,000 रूपियाँ दिने भयो। बचेको 30-50,00,000 रूपियाँले सरकारले त्यहाँ राजमार्ग लिएर जाने भयो, विद्युतीकरण गर्ने भयो, अस्पताल, विद्यालय जस्ता भौतिक संरचना निर्माण गर्ने भयो, अझ भनौ व्यवस्थित शहर बनाउने भयो। मतलब तपाई पनि व्यवस्थित शहरमा बस्न पाउने अथवा आफ्नो जग्गा महँगो मूल्यमा बेची अन्त बस्न पाउने, सरकारलाई पनि भौतिक संरचना निर्माण गर्न स्रोतको खाँचो नपर्ने, यही हो भ्यालु क्याप्चर।
भ्यालु क्याप्चरको अवधारणाबाट सिंगापुर, दक्षिण कोरिया जस्ता थुप्रै देशले सफलताको सिंढ़ी चढ़िसकेको परिप्रेक्ष्यमा के नेपालमा यसको सम्भावना छ? नेपालले के कस्ता चुनौती यसमा बिहोर्नु पर्ला? यसैलाई मध्यनजर राखेर प्रतिष्ठानले नीति सम्वादको आयोजना गरेको धारणा राख्दै पीआरआईका कार्यकारी अध्यक्ष डाक्टर विष्णुराज उप्रेतीले भन्नुभयो,
नयाँ नीतिहरू बन्नु पर्यो भने कसरी बन्नु पर्छ भन्ने सवालमा यहाँ सूर्यराज सरको यो भ्यालु क्याप्चर यसै टाइटल पनि उत्तिकै क्याची रहेछ। आज उहाँले दिनुभएको एन अल्टरनेटिभ सोर्स अफ फन्डिङ फर पब्लिक इन्भेस्टमेन्ट हाउ रिलेभेन्ट इज द कन्सेप्ट फर नेपाल, आज स्पेसियल्ली इन्फ्रास्ट्रक्चर अर्बन इन्फ्रास्ट्रक्चरको सवालमा त झन् आकर्षक रहेछ। यो बारेमा अवधारणा जापानमा बसेर पढाएको प्रोफेसर थिङ्क ट्याङ्कमा काम गरेको हजुरले यो भ्यालु क्याप्चरको बुझाइदिनुहोस् हामीलाई।
भ्यालु क्याप्चरको अवधारणा बारे आफूले जापानमा देखेको पढेको र अन्य देशको अनुभव बाँड्दै डाक्टर सूर्यराज आचार्यले आफ्नो विचार यसरी राख्नुभयो।
सरकारको डिसिजनले गर्दाखेरि गेन भएकोलाई क्याप्चर गर्न मिल्छ भन्ने यसको फण्डामेन्टल प्रिन्सिपल त्यो हो र यसका मूलत दुईवटा इन्स्ट्रुमेन्ट हुन्छ। एउटा चाहिँ ल्याण्ड बेस र फी बेस इन्स्ट्रुमेन्ट, ल्याण्ड ट्याक्स। अब ल्याण्ड ट्याक्स हाई छ भने त्यहाँ स्पेसल नै चाहिँदैन, तपाईँले रेगुलर ट्याक्सेसन छ भने त्यो इन्फ्रास्ट्रक्चर अथवा सरकारको डिसिजनले भ्यालु हाई हुन्छ, ल्यान्ड भ्यालु हाई हुने बित्तिकै भ्यालुएसन रिएसेसमेन्ट हुन्छ अनि एनुअल ट्याक्स सरकारको ढुकुटीमा आइ नै हाल्छ। अब त्यो छैन भने अर्को चाहिँ डेभलपमेन्ट बेस्ड इन्स्ट्रुमेन्ट, यो चाहिँ नि जोइन्ट डेभलपमेन्ट भनेको प्राइभेट सेक्टरलाई भन्नुहोस्, हामी ट्रान्जिट ओरिएन्टेड डेभलपमेन्ट भन्छौँ अथवा जोइन्ट डेभलपमेन्टमा केही एक्जाम्पल भनौँ अर्को, यो दुईटा इन्स्ट्रुमेन्टहरू चाहिँ यो चाहिँ नि प्रचलनमा छन्। ल्यान्ड पुलिङ गर्नु 4x4 16 स्क्वायर किलोमिटर भयो भनेको 1600 हेक्टर भयो, 70% ल्यान्ड फर्काइदिनुहोस्, 25% ल्यान्ड रोड ओपन स्पेस पब्लिक गर्नुहोस् र 5% कमर्सियललाई लिनुहोस्। 120 बिघा हुँदो रहेछ, त्यो 120 बिघा बीचमा गर्नुहोस्। स्टेडियम हो, स्टेडियमको अगाडि 5-star होटल उहाँहरूलाई दिनुहोस् के लिज, एक कठाको 1 करोडमा त्यही हुन्छ। तपाईँलाई 120 बिघा नगरपालिकाको नाम आउँछ कमर्सियल ल्यान्ड, मैले 1 कठाको 50 लाख भने 12 अरब आयो।
नीति सम्वाद कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नीति राम्रो बन्यो भने देश बन्न धेरै समय नलाग्ने विचार व्यक्त गर्दै निजी क्षेत्र नाफामुखी मात्र नभई देश विकासको लागि अभिन्न सहयात्री भएको धारणा राख्दै भन्नुभयो,
यो पोलिसीको चाहिँ कुराहरू एकदमै इम्पोर्टेन्ट छ। अब अहिले जस्तो चाहिँ भनौँ न, अब 11 बिघा भन्दा कुनै एउटा चाहिँ व्यक्ति अथवा कम्पनीको नाममा चाहिँ जुन एउटा जग्गाको चाहिँ सीमा होइन हजुर, अहिले अहिलेको चाहिँ हजुर 100 बिघामा गल्फ सहितको चाहिँ 5-star रिसोर्ट चाहिँ चलाउनु पर्ने चाहिँ भयो, एउटा चाहिँ टुरिज्मको एउटा डेस्टिनेसन क्रिएट चाहिँ गर्नुपर्ने भयो भने बनावटी एबीसीडी कम्पनी चाहिँ बनाएर अनि मात्र चाहिँ त्यो चाहिँ चलाउनु पर्ने चाहिँ अवस्था चाहिँ छ। यो चिजहरू अव्यावहारिक चाहिँ चाहिँ छ, मलाई लाग्छ यो नीति अनुसन्धान चाहिँ प्रतिष्ठानले चाहिँ वास्तवमा नेपाल सरकार र नियमनकारी निकायहरूमा सरकारवाला पक्षहरूलाई चाहिँ बोलाएर यदि हामी चाहिँ त्यो चिजहरूलाई चाहिँ यदि करेक्सन चाहिँ गराउन चाहिँ सकियो भने धेरै टाइम लाग्दैन डाक्टर साहब।
नीति सम्वाद कार्यक्रममा पूर्व अर्थ सचिव रामेश्वर खनालले भ्यालु क्याप्चर सम्बन्धी दस्तावेज अध्ययन अनुसन्धान गरी सरकारलाई नीति अनुसन्धान प्रतिष्ठानले सिफारिश गर्नुपर्ने धारणा राख्दै भन्नुभयो,
सरकारी संयन्त्रहरूले कस्तो पद्धति अवलम्बन गर्नुपर्छ, कस्ता नीतिहरू हुनुपर्छ, कस्तो कुन कुन क्षेत्रमा त्यो प्रयोग गर्न सकिन्छ र त्यो प्रयोग कसरी गर्ने भन्ने एउटा पोलिसी चाहिँ मेरो विचारमा हाम्रो नीति अनुसन्धानहरूले बनायो भने ठिक हुन्छ। भ्यालु क्याप्चर भनेको पब्लिक सेक्टरमा मात्रै होइन, प्राइभेट सेक्टरले पनि भ्यालु क्याप्चर गर्न सक्यो भने प्राइभेट सेक्टरले दिने सेवाको लागत चाहिँ घट्न सक्छ, चन्द्रागिरीको शुल्क घट्न सक्थ्यो होला, मनोकामनाको शुल्क घट्न सक्थ्यो होला, भनेपछि त्यो शुल्क घट्नु भनेको त आम रूपमा नागरिकलाई लागु नै हो। त्यही भएर प्राइभेट सेक्टरले पनि भ्यालु क्याप्चर त्यही ठाउँमा भनौँ न, उनीहरूले त्यो जग्गा जोसँग किने त्यो जग्गा किन्दाखेरि पैसा तिर्नुको सट्टामा सेयर दिएको भए त त्यो पाउने व्यक्तिलाई त्यतिकै लागु हुन्थ्यो, उनीहरूको चाहिँ इनिसियल अपफ्रन्ट कस्ट पनि कम हुन्थ्यो, अपफ्रन्ट कस्ट कम हुने बित्तिकै आइआरआर रिक्वायरमेन्ट कम हुन्थ्यो, त्यो कमाउने बित्तिकै स्वाभाविक रूपमा उनीहरूले चाहिँ अलिकति ट्यारिफ कम राख्न सक्थे र प्रोजेक्ट चाहिँ राम्रोसँग भए पनि हुन सक्थ्यो।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिव पदम कुमार मैनालीले भ्यालु क्याप्चरको कार्य यसको नाममा नभए तापनि यस्तै प्रकृतिको कार्य भइरहेको र यो नेपालमा सम्भव समेत भएको धारणा राख्दै भन्नुभयो,
मैले गर्न खोजेको डेभलपमेन्ट एक्टिभिटिज भएको स्पेसियल लोकेशन यो हो, त्यो स्पेसियल लोकेशनको इन्फ्लुएन्स एरिया चाहिँ यति हो भनेर त्यसमा जोड्ने इन्टिग्रेटेड प्रोपर्टी ट्याक्सको लागि त्यो जग्गाको भ्यालु यति हो भनेर तोक्दियो भने यो सबै इम्प्लिमेन्ट हुन्छ, एकदम इजी छ। फेरि हाम्रो देशमा सबै चिज अप्ठ्यारो छ, हामीले गरेका छैनौँ, कमेन्ट गर्नुपर्ने स्थिति छैन, तर आर वी एक्चुअली मोटिभेटेड भन्ने चाहिँ एकदम कल्चरल प्रब्लम हो जस्तो लाग्छ मलाई।
कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले ब्याङ्कसँग पुँजीको अभाव नरहेको र राम्रो खालको योजनालाई ब्याङ्कले लगानी गर्न सक्ने धारणा राख्दै भन्नुभयो।
ठूलो प्रोजेक्ट आउँदाखेरि पक्कै पनि लगानी गर्न सक्छ, अझै क्यापासिटी बढाउनु पर्ने अवस्था चाहिँ छ। प्र्याक्टिकल प्रब्लमहरू छन्, त्यो प्र्याक्टिकल प्रब्लमहरू सल्भ गर्न सक्यो भने फाइनेन्सियल सेक्टरबाट चाहिँ प्रब्लम चाहिँ छैन। फाइनेन्सियल सेक्टर चाहिँ यसमा रेडी छ, गर्न सक्छ, क्यापासिटी राख्छ, कतिपय कन्सोर्टियमबाट पनि गरिरहेको अवस्था छ।
कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिव निर्मल ढकालले तीन तहको सरकारको संरचना देशमा भएकाले तीनै तहको सरकारको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै भन्नुभयो।
यो ट्याक्स बेस चाहिँ इन्स्ट्रुमेन्ट या लिजर युज गर्दा चाहिँ हामीसँग अहिले हिजो चाहिँ सँगै यो एकल सरकार हुँदाखेरि सबै ट्याक्स सरकारले उठाउँथ्यो, अहिले चाहिँ प्रोपर्टी रिलेटेड ट्याक्सहरू चाहिँ तल्लो तहको सरकारमा गएको छ। अब यसको पनि मेकानिजम के हुने त, सँगै सरकारले इन्भेस्ट चाहिँ गर्ने अनि त्यसको रिटर्न चाहिँ एज अ ट्याक्स चाहिँ रिटर्न हुने कुरा चाहिँ उसले पाउने कुरा चाहिँ त्यसको सेयरिङ गर्ने के हो।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले आफ्नो धारणा राख्दै भन्नुभयो,
जबसम्म ल्यान्ड भ्यालुएसन सिस्टमलाई एउटा ट्र्याकमा ल्याउन सकिँदैन, एउटा जग्गाको भ्यालुएसन हामी पाँच थरी तरिकाले गरिरहेको छ। ट्याक्स लिने प्रयोजनको लागि एउटा एउटा चाहिँ हामी चाहिँ भ्यालुएसन गरिरहेछौँ, ब्याङ्कहरूले चाहिँ त्यहाँ लोन लिने कोलाटरको हिसाबले चाहिँ अर्को भ्यालुएसन भइरहेछ। यदि हामी कहीँ चाहिँ जग्गा प्राप्ति गर्छौँ भने त्यसलाई तेस्रो तरिकाले भइरहेछ, कोही छोरछोरी विदेश पठाउँदैछौँ, कहीँ केही देखाउँदैछौँ भने त्यसलाई चौथो तरिकाले भइरहेछ। गर्दाखेरि अब यो चार पाँच तरिकाले चाहिँ ल्यान्ड भ्यालुएसन हुँदासम्म यो रिलायबल भएन, यसले गर्दाखेरि अहिले हाम्रो रियल इस्टेटमा जति यो चाहिँ क्राइमहरू भइरहेछ, यो चाहिँ रियल इस्टेटको प्रपर्टी सम्बन्धी जुन क्राइमहरू भइरहेछ, यसको मेन चुरो चाहिँ प्रपर्टी भ्यालुएसन हो भन्ने मलाई लाग्छ।
कार्यक्रममा स्वतन्त्र परामर्शदाता तथा शहरी विकास विज्ञ बाल सुन्दर मल्लले नेपालमा भूमि व्यवस्थापन जटिल प्रक्रिया भएको र यसको व्यवस्थापन सोचेको जस्तो सजिलो नभएको धारणा राख्दै भन्नुभयो।
यो नयाँ कन्सेप्ट हो, सबभन्दा पहिला मलाई एकदमै खुसी लाग्यो भ्यालु क्याप्चरको कुरा गर्नुभएको छ। अरू देशमा त यसको चाहिँ धेरै नै त्यो गरिसकेको छ, हामीले धेरै गर्नु बाँकी छ, त्यस कारण चाहिँ त्यो कन्सेप्टलाई अगाडि बढाउनै पर्छ। त्यो कसरी सुरु गर्ने भन्ने विषयमा चाहिँ यस्तै छलफलबाट गरेर चाहिँ राम्रो हुन्छ कि जस्तो लाग्छ। यो अहिले चाहिँ लिक्विडिटी क्रन्च एभ्रीबडी सबैलाई चाहिँ फिल भएर आएको, जबकि हाम्रो चाहिँ 27 ब्याङ्कमा 3 खरब रुपियाँ चाहिँ परिरहेको छ ढुकुटीमा, त्यो पैसालाई कसरी निकालेर त्यो प्रब्लम सल्भ गर्नु भन्ने आजसम्म चाहिँ देखेको छैन।
नीति संवाद कार्यक्रममा पूर्व सचिव धनबहादुर तामाङले युरोपेली मुलुक नेदरल्याण्डको आफ्नो अनुभव सुनाउँदै भन्नुभयो,
देशव्यापी रूपमा ल्याण्ड युज प्लान छ, प्लान मात्रै होइन एक्ट छ, कुन ल्याण्डमा के गर्ने भन्ने डिफाइन भइसकेपछि अनि उनीहरूले के गराएको छ भन्दाखेरि त्यो कम्युनिटी ल्यान्ड इन्टिग्रेसन प्रोजेक्ट भन्दैछ उनीहरूको, त्यो 1958 सुरु भएको रहेछ। त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि ज जसको ल्यान्ड छ र जहाँ चाहिँ त्यो ल्यान्डमा चाहिँ इन्फ्रास्ट्रक्चर नभएर चाहिँ समस्या परिरहेछ, त्यो सबै ल्यान्ड ओनरहरूसँग चाहिँ 1x1 कुरा गरेर अथवा नेगोसिएसन गरेर चाहिँ के गर्छ भनेदेखि त्यो प्रोजेक्टले ल उसलाई अप्सन दिन्छ दुईटा, ल्यान्डको सट्टा ल्यान्ड चाहिने हो वा ल्यान्डको सट्टा चाहिने पैसा चाहिने हो, दुईटै कुरा हुन्छ। अनि त्यो एग्री गरिसकेपछि उसलाई चाहिँ ल्यान्डको सट्टा ल्यान्ड अथवा ल्यान्ड भन्नाले त्यो जो कोही ल्यान्ड होइन कि पर्याप्त इन्फ्रास्ट्रक्चर भएको ल्यान्ड उसले पाउँछ र उसको इन्फ्रास्ट्रक्चर नभएको ल्यान्ड चाहिने त्यो प्रोजेक्टले किन्छ। अब त्यसरी उसले के गरिरहेछ भनेदेखि एग्रिकल्चरल फार्ममा पनि एग्रिकल्चरल चाहिने रोड बनाउँछ अनि हरेक के चाहिने हो त्यो बनाउँछ अनि त्यसपछि त देशव्यापी रूपमा भ्यालु क्याप्चर भइरहेछ, यो चाहिने अर्बन डेभलपमेन्टको मात्रै कुरा होइन।
श्रोता, समय अभावको कारणले हामीले नीति संवाद कार्यक्रममा सहभागी अन्य योजनाविद, स्वतन्त्र परामर्शदाता, शहरी विकास विज्ञ, अन्तर्राष्ट्रिय विकास साझेदारका अनुभव र भनाईहरू सुनाउन पाएनौ। आगामी कार्यक्रममा अवश्य सुनाउनेछौ।
हवस्त श्रोता, आजलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रम यति नै। आगामी बुधबार 7:40 बजे फेरि भेटघाट गर्ने बाचा सहित कार्यक्रमबाट आज्ञा चाहन्छौ। तपाईँको दिन शुभसँग बितोस्। नमस्कार।